सो आजको विषय चाहिँ मण्डलीको एल्डरहरूलाई स्वास्थ्य राख्ने कुरा, द हेल्थ अफ द एल्डर्स अफ द चर्च, होइन? त्यस कारणले सर्वप्रथम चाहिँ म तपाईँलाई यो 17 दोस्रो तिमोथी 5:17-25 का पदहरू पढ्न चाहन्छु। त्यसपछि हामी हेर्नेछौँ यसलाई। मण्डलीको असल रेखदेख गर्ने एल्डरहरू दोब्बर आदरका योग्य हुन्छन्, विशेष गरी जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्दछन्। अब पढ्दै गर्दाखेरि अलिकति यसको बारेमा छोटो मूल्याङ्कन गर्न चाहन्छु, पछि फेरि त्यसलाई अझै हेरिन्छ। अब यहाँनिर झट्टै हेर्दा मण्डलीको रेखदेख गर्ने एल्डरहरू, सो पहिलो कुरा चाहिँ के छ भनेदेखि, यहाँनिर एल्डर चाहिँ हामीले 5:1, 5 अध्याय 1 तिमोथीको 1 चाहिँ वृद्धहरू, त्यो पनि एल्डरै भन्ने शब्द चलाउँछ, त्यो उमेरको पाकोहरू भयो, तिनीहरूलाई नअप्काउनु, त्यसलाई आदर गर्नु भन्ने सबै मण्डलीमा चाहिँ वास्तवमा कुन खालको यो एकअर्कालाई मान्ने शब्द हुन्छ नि, होइन, कसरी व्यवहार गर्ने भन्ने चाहिँ राम्रो शिक्षा छ, होइन? त्यसैले त्यो सबै कुरा वास्तवमा को मन पर्ने को मन पर्ने छैन, कसबाट फाइदा हुन्छ कसबाट फाइदा हुँदैन, यो सन्दर्भमा हामीले गर्यो भने त हामी ठ्याक्कै पक्षपात गर्ने भइहाल्छौँ। त परमेश्वरका जनहरूमा चाहिँ चाहे आफ्नो चाहे अर्काको, यहाँसम्म कि जो मान्छे हाम्रो विरुद्धमा हुन्छ उनीहरूप्रति पनि एउटा सङ्गलो विचार र सही भावनाले हेर्नुपर्ने हुन्छ, होइन? यो कुरो हामी विश्वासीको लागि एकदमै राम्रो कुरा हो, यसले हामीलाई उत्साह दिन्छ। तपाईँको विरोध गर्ने मान्छेलाई उसले चाहिँ तत्त भनेर बोलिरहेछ, तपाईँले चाहिँ उसलाई आदर गरेर बोल्नुभयो भने नि महान को हुन्छ, तपाईँ हुन्छ, होइन? यो त मैले धेरै अनुभव गरेको छु। वास्तवमा पहिला पहिला म उसले भन्दा बढी आफूले गर्ने मान्छे हो, होइन? तर ख्रिस्टलाई ग्रहण गरेपछि त्यो कुरा बद्लियो। मैले भनेको छु, सायद एक दुईचोटि भनेको छु होला, मैले अहिलेसम्म एक थप्पड कसैलाई हिर्काएको छैन जबदेखि क्रिस्चियन भए, कसैलाई त्यो साँच्चै हो। अनि कसैलाई नराम्रो बोली गाली पनि गरेको छैन, तँ फलानो भनेर, होइन? त्यस कारणले यहाँनिर चाहिँ अर्को कुरो चाहिँ यहाँ के छ भने, रेखदेख गर्ने कुरा यहाँ छ 17-मा, एल्डरहरू दोब्बर आदर योग्य हुन्छन्। यहाँ आदरको कुरा, यहाँ दुईवटा कुरा हुन्छ, यहाँ त्यो रेस्पेक्ट अनर भन्दाखेरि चाहिँ एउटा आर्थिक सपोर्टको कुरा पनि छ, जुन चाहिँ अल तल गएपछि पनि 18-मा पनि हामीले देख्दछौँ, होइन? यहाँ आर्थिक सपोर्ट, त्यसकारण त्यो कुरो, अनि विशेष गरी प्रचार गर्ने र सिकाउने शिक्षा दिने जो हुन्छ, यो विषय चाहिँ एकदमै महत्त्वपूर्ण भनेर हामी यहाँ देख्दछौँ। यसको बारेमा अलिकति तपाईँलाई पछि म भन्छु, र मुख्य यहाँ भन्न खोजेको चाहिँ एल्डरहरू। अर्को चाहिँ ग्रिकमा चाहिँ प्रस्पेटरिज भन्छ, जुन चाहिँ प्लुरल हुन्छ, समूहमा हुन्छ। त्यसैले कहिले पनि परमेश्वरको मण्डली चाहिँ एकजना डिक्टेटर जस्तै पास्टरले चलाउँदैन, क्या? देयर इज अ एल्डर ग्रुप। त्यसैले जुन चाहिँ बिब्लिकल्ली त्यो चर्चहरू हुन्छ नि, त्यो चाहिँ एकभन्दा बढी अगुवाहरू हुनुपर्छ, त्यसमा एल्डरहरू हुनुपर्छ, त्यो वरदान पाएका, त्यो योग्यता पाएका, त्यो परमेश्वरको बोलावट पाएका, त्यो जरुरी छ। त्यसकारण अब तपाईँले त धेरै किसिमको मण्डली देख्नुहुन्छ, होइन? हाम्रै मण्डली एउटा किसिमको होला, त्यसको मतलब किन हामीले गरेको भन्ने पनि प्रश्न आउला, अनि कतिचोटि चाहिँ हामी अन्जान पनि हो, अनि कसले गर्दै आएको देखेर पनि हो, तर हामी त्यही कारणले बाइबलमै जानुपर्छ, मान्छेको कुरा सुनि होइन। त्यही भनेर कोही वरिष्ठ मान्छेले भन्यो भनेर त्यो सही हुन नहुने पनि सक्छ। तपाईँ र मेरो सबभन्दा ठुलो वरिष्ठ परमेश्वरको वचन हो, यो नै क्रिस्चियन, किनभने क्रिस्चियनमा कोही पनि ठुलो सानो नै भन्ने छैन, शिक्षित र अशिक्षितमा पनि त्यति ठुलो कुरा होइन। जस्तो अरू अरूको चाहिँ के हुन्छ, हिन्दू धर्मको चाहिँ भगवान् भनिदिन्छ, होइन? नामै अर्कै किसिमले प्रयोग गर्छ, होइन? आमामा के हो, के हो, पूजा गर्नुपर्ने, ढोग्नु पर्ने, होइन? तर हामी विश्वासी क्रिस्चियन विश्वासमा चाहिँ के हुन्छ भने, मान्छे चाहिँ सबै एउटै हो नि, हामीले सबैले सबैलाई आदर गर्नुपर्छ, यो विषय चाहिँ हामीले देख्दछौँ 18 पद। किनभने पवित्र शास्त्र भन्छ, दाइँ गर्ने गोरुको मुखमा मोहलो नलगाउनु र परिश्रम के भन्छ, श्रमिकले आफ्नो कामको ज्याला पाउनुपर्छ, यो चाहिँ नयाँ नियम र पुरानो नियममा पुरा सिद्ध कुराहरू छन् र त्यसको बारेमा हामी अझै हेर्छौँ अहिले, होइन? अनि वास्तवमा पावलले यो कुराहरू क्लियर गर्दछन्। तर एउटा पोइन्ट अर्को पनि यहाँनिर छ कि ए त्यसमै परमेश्वरको सेवा गर्नेले चाहिँ त्यो आर्थिक, यो आर्थिक कुराको कुरा हो, यो तलब अथवा मण्डलीले गर्नुपर्ने जिम्मा, होइन? उसको चाहिँ हि डिजर्भ भन्छ नि, होइन? अनि त्यो चाहिँ पावलले चाहिँ आफ्नो ज्याला लिने कुरामा अथवा उसले जे डिजर्भ गर्थ्यो त्यो चाहिँ उसले नलिने अधिकार राख्छ। पावलले त लिँदैन नि, उसले त्यसको बारेमा पनि भनेछ नि, होइन? त्यसैले यहाँनिर लिनुपर्छ भन्ने नियम पनि छैन। परमेश्वरले हामीलाई के बोलाहट दिनुहुन्छ, होइन? मैले अहिलेसम्म बेथानीबाट 1 रुपियाँ पनि तलब ल्याएको छैन नि त, पहिला म पुरै पास्टरै हुँदा पनि। किनभने जति एउटा पोइन्ट के हुन्थ्यो भने नि, तपाईँलाई म यो कुरा क्लियर भन्छु, तपाईँ जो बेथानीको म चाहिँ अगुवा पास्टर एल्डर डिकन भन्नुहुन्छ नि, तपाईँ पक्का परमेश्वरमा प्रेम गर्नुहुन्छ भने चाहिँ तपाईँले मण्डली सेवाको लागि चाहिँ टाइममा पैसामा दाज्नुहुन्न। हामी मण्डलीमा सेवा गर्नेहरू, मैले जति समय मलाई एल्डरको रूपमा पहिला चुनाव गरेर जिताएको हो, होइन? बेथानीमा तपाईँलाई मेरो इतिहास भन्दा चुनाव भएको थियो। यो कहाँ भने इन्जिनियरिङ कलेजको होस्टेल छ, त्योभन्दा उता बागमतीको किनारमा थियो पहिला यो चर्च। त्यहाँ चाहिँ म भर्खरै अमेरिकाबाट फर्केको केही समयपछि त्यहाँ एल्डर एकजना नियुक्ति गर्न 6 जना मान्छे लडाएको थियो, एउटा विदेशी पनि थियो। अनि अब मेरो त अब धेरैजना मान्छेहरू थियो, के अरे, जस मलाई जिताइदियो त्यतिखेर। त्यहाँदेखि म बेथानीको अन्तर्गत छु, होइन? त्यसरी पछि पास्टरको रूपमा। तर अब यहाँ मैले के भन्न खोजेँ भने नि, यो परमेश्वरले हामीलाई कस्तो यो बोलावट दिनुहुन्छ कि पावलको जीवनमा उसले जति त काम गरेको कोही छ होला त, ऊ जस्तो त दुःख पनि भोगेको कोही छ होला, कहिले पनि उसले त्यसमा पैसामा साट्न चाहन नि, उसले त्यसलाई कहिले पनि सीमित पनि राखेन। हामीहरूमध्ये कतिजना छौँ नि, हामीले त यत्रो काम दिएको छु मैले केही पाएको छैन, त्यो त खै परमेश्वरमा गरेको। हामीले गरेको कुरा यदि निस्वार्थ छ भने त्यसको खाता कहाँ छ? स्वर्गमा छ नि। तपाईँ मेरो हिसाबको खाता त स्वर्गमै छ, यो कसैले स्याबास भन्नै पर्दैन नि, होइन? तर बाइबलमा खास यहाँनिर नै स्याबास खानेले चाहिँ स्वर्गको चाहिँ यहीँ पाइसकेको हुन्छ भन्ने कुरा पनि छ नि एक ठाउँमा, होइन? इनाम चाहिँ यहाँ खोज्नु हुँदैन भन्ने पनि छ नि। एनिवे, ज्यालाको कुराको सन्दर्भमा त्यो पनि थुप्रै कुरा छ, केही कुराहरू अहिले पछि पनि भन्छु। म यहाँ पढ्दै गर्दाखेरि तपाईँलाई अलिअलि एक्सप्लेन गर्नु मन लाग्यो। अनि पहिलो तिमोथी 5:19 दुई वा तीन साक्षीको गवाही बाहेक एल्डरको विरुद्धमा लाएको आरोप कहिल्यै स्वीकार नगर। अब यहाँनिर के हुन्छ भनेदेखि नि, अब तपाईँलाई यो विषयमा थुप्रो कुरा छ, मेरो मनमा धेरै कुराहरू आउँछ, किनभने मैले विश्वास गरेँ कि अब 42-43 वर्ष भयो, अनि म जुन बेलामा चाँडैदेखि म आराधनामै एउटा अगुवाको रूपमा धेरै वर्ष काम गरेको, मैले धेरै देखेको छु यो धेरै पास्टरले कसरी डिल गर्दो रहेछ, अनि धेरै धेरै अनुभव पनि गरेको छु, अनि धेरै शिक्षा तालिम पनि पाएको छु। अब नेपालमा मात्रै नभएर बाहिरी देशहरूमा पनि म यो चर्चमा समस्या हुँदाखेरि एउटा के समिति भन्थे त्यसको सदस्य बनाएर त्यसको काम पनि गरेको छु मैले कति समयसम्म, यो समस्या पास्टरले गरेको समस्या अथवा एल्डर चर्चको मेम्बरको बिचको समस्यालाई एउटा यतातिर चाहिँ एकदमै भयङ्कर डिल गर्छ, अमेरिकातिर चाहिँ एकदम त्यसको प्रोसेस छुट्टै हुन्छ, हाम्रोतिर त्यस्तो। अनि मलाई कतिवटा मिटिङ त्यो सानो कुराको लागि यति धेरै मिटिङ र यति धेरै कम्युनिकेसन गर्यो तिनीहरूले, हाम्रो लागि हो भने एउटा मिटिङले सिद्धिन्थ्यो, होइन? एनिवे, त्यस कारणले यहाँनिर के छ भनेदेखि, कुनै पनि चर्चको अगुवा अथवा डिकन उसको विषयमा कहिलेकाहीँ, अब यहाँ त के छ भने मैले के देख्छु मान्छेहरूले, अब उसको मनमा आए मात्रै कि उसले साँच्ची नै प्रमाणित रूपमा देख्यो, कुनै पनि व्यक्तिले है, या म कसै व्यक्ति भन्दैन, अनि कुनै पनि व्यक्तिको बारेमा, अगुवाको बारेमा, अनि फलान त यस्तो पो रहेछ भने तुरुन्तै कतिजना मान्छेलाई बोल्न थाल्छ। हामीले एउटा कुरा थाहा पाउनुपर्छ, यो क्रिस्चियनको लागि त यो त एकदम ठुलो क्यान्सर रोग हो, यो गर्नु पाप हो। वास्तवमा तपाईँ र मैले कसैको बारेमा अर्को व्यक्तिसँग गलत कुरा बाँड्नु हुँदैन, गल्ती पनि बाइबलमा प्रशस्त छ नि, यशुप्रभुले 18 अध्याय मत्तीमा दिनुभएको छ, गनगन घोषेप भनेर पाप हो नि। अब यहाँ यो पदमा चाहिँ पावलले तिमोथीलाई एफिससको मण्डलीलाई चाहिँ त्यहाँको समस्या, मलाई जहाँसम्म लाग्छ त्यहाँ थुप्रै समस्या त थियो नि त एल्डरहरूको बिचमा, किनभने ऊ त्यहाँ त अब त्यो एउटा छ नि धर्म, धार्मिक धर्म कर्म मान्ने हुन्छ नि, जस्तो अब यो टिको नलाउने एउटा पोइन्ट त, टिको लाउनु त हामीले लाउँदै लाउँदैन, त्यो ठिकै हो, तर कतिले हाम्रो नेपालको क्रिस्चियनहरूमा चाहिँ यो लाउने र ननाउनेलाई लिस्ट बनाएर त्यो विचारलाई यति धेरै जोड दिन्छ कि उसको एटिच्युड र हृदय मन चाहिँ, उसको लक्ष्य चाहिँ कहाँ छ त्यो कुरा चाहिँ त्यति विचार दिन, पवित्रताको जीवनको चाहिँ विचार कम हुन्छ क्या। त्यस कारणले त्यो यहाँनिर चाहिँ यो चाहिँ अब कसैले अगुवाले अथवा डिकनले केही कुरा गल्ती उसको जीवनमा देखियो भनेदेखि त्यो प्रमाणित गर्ने कुरामा पनि के हुन्छ भने त्यसको प्रोसेस प्लस दुई वा तिनको, कोही एकजनाले फलानले मैले यसो गरेर देखेँ भनेर घरमा विश्वास नगर्नु भन्ने कुरा चाहिँ यहाँनिर छ। त्यस्तो स्वीकार नगर तिमीले, एकजनाले मात्रै, दुई वा तिनजनाले, त्यो पनि उसले कसम खानु पर्यो, भनेको मतलब उसले पक्का गवाही दिनु पर्यो त्यो गरे हो भनेर, होइन? किन त्यसो गर्यो भने ताकि हामी चाहिँ गलत र सही छुट्याउन सकियोस्, किन परमेश्वरकोमा चाहिँ गलत मान्छेले त दोष पाउनु हुँदैन नि, त्यो पहिलो पोइन्ट भयो। तर त्यो दोष पनि, त्यो दोष लगाउने कुरा, त्यसको बारेमा डिल गर्ने कुरा पनि जसरी मान्छेहरूले गरिरह हुन्छ नि, है, भित्रभित्रै त्यो पाकिरह हुन्छ, होइन? एकले अर्कालाई अनि मान्छेसँग बोल्ने पनि के हुन्छ भनेदेखि एउटै मण्डलीको सदस्य अथवा एउटै टिमको सदस्य, एउटै अगुवाहरू के हुनुपर्छ हो, हाम्रो विचार अनुभव कति धेरै फरकहरू हुन्छन्, होइन? कसैले के बुझ्या हुँदैन, कसले के बुझ्या हुन्छ, तर हामीमा एटिच्युड भन्छ क्या, हार्ट एटिच्युड भन्छ, त्यो भनेको चाहिँ हामीलाई कुनै पनि कुराको बारेमा को विचार चाहिँ पवित्र विचार हुनुपर्छ क्या। कसैको बारेमा तल र ठुलो सोच्नु हुँदैन, चाहे तपाईँलाई मन नपर्ने मान्छे, तपाईँ पवित्रताले भावनाले विचार गर्नु त्यो मान्छेको बारेमा, कहिल्यै गलत सोच्नु हुँदैन, अझ उसको बारेमा अर्को ठाउँमा त भन्नै हुँदैन। अनि अस्ति हामीलाई एकचोटि कसले सिकाएको थियो, उसले के अरे यो लियोङ, लियोङले सिकाएको थियो, अनि कुन चाहिँ विषयमा हो, कसैको विषयमा नराम्रो, यसलाई चाहिँ यस्तो होस् भनेर नराम्रो सोच्नु हुँदैन, त्यो चाहिँ शैतानबाट आउँछ भनेर, किनभने कहिलेकाहीँ के हुन्छ भने जो मान्छे चाहिँ हामीलाई बढी समस्या थियो त्यो मरे नै हुन्थ्यो भने जस्तो मन पनि आउँछ नि त, मनमा शैतानबाट आउँछ। तपाईँले एकदम ध्यान दिनुपर्छ, तपाईँ आफैलाई होसियारी बनाउनु पर्छ, त्यो रोग हो, त्यसै त्यसमा विचार गरेर त्यो कुरातिर लाग्न थाल्यो भने त फिनिस, तपाईँ त साँच्चै फस्यो। त्यस कारणले यो कुरा चाहिँ साँच्चीको कुरा, 20 पद, पापमा लागिरहनेहरूलाई सबैका सामु हप्काऊ र यसरी अरूहरू पनि डराउने छन्। यो चाहिँ के भन्न खोजेको भने, जब तिन वा दुई साक्षीबाट कसैले गरेको पाप, होइन कुनै पनि कुराको दोष भनेको त पाप हो नि त, गलत काम पाप हो, त्यो पापको प्रमाणित भयो भने त्यसलाई चाहिँ यहाँ के भनेको छ, यो 20 पदमा सबैको सामु भनेको चाहिँ यो मण्डलीको सामु, हाम्रो सबै भन्ने अथवा पब्लिकली भने चाहिँ मण्डली, अरू होइन, बाहिर होइन, मण्डली, कङ्ग्रिगेसन, मण्डली विश्वासीहरूको बिचमा, होइन? त्यो हप्काउ भन्ने चाहिँ त्यसपछि यहाँनिर के छ 21 भने, परमेश्वर र ख्रीष्ट येशूको सामु र चुनिएका स्वर्गदूतहरूको सामु म तिमीहरूलाई कडा आज्ञा दिन्छु, कुनै भेदभाव र पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर। अनि यो हप्काउने कुरा, यो पापको बारेमा डिल गर्ने कुरा, यो सम्पूर्ण कुरालाई यहाँनिर पावलले 21 पदमा चाहिँ के भन्छन्, एकदमै कडा प्रकारले त्यसलाई आज्ञा दिन्छन्। किनभने सायद दुईटा कुरा हुनसक्छ, एउटा कुरा त एफिससमा त बाठै बाठा एल्डरहरू थुप्रै थिए, पुरै इस्टाब्लिस चर्च थियो, अनि त्यसमा भित्रभित्रै एउटाले एउटा विचारमा अर्कोले अर्को विचारमा लडिरहेको थियो, अनि तिमोथीलाई चाहिँ त्यो सबै कुरा सही बनाउन पठाइरहेको थियो, तर तिमोथी जवान थिए, एउटा उनी अलि लजाउने खालको मान्छे पनि थिए, अनि कसैले केही गरिहाल्यो भने उसलाई अगाडि परेर बोल्न पनि गाह्रो हुन्थ्यो होला, अनि मान्छेले पनि विश्वास गरिहाल्दैन थियो होला। त्यस कारणले यहाँनिर पावलले चाहिँ के गर्छन् त, मुख्य कुरा चाहिँ जुन जिम्मा तिमोथीको छ उसले चाहिँ निडर भएर गर्नु पर्यो भन्ने कुरा चाहिँ यहाँनिर छ। दोस्रो पोइन्ट यहाँ के छ भने, भेदभाव र पक्षपात। अब हाम्रो यो पनि एउटा अर्को क्रिस्चियनको धेरैचोटि देखेको छु, धेरै मान्छेको, कोही नजिकको मान्छे कोही टाढाको मान्छे हुन्छ, त्यो गलत हो तपाईँको हुन्छ, अब नजिकको मान्छे त हुन्छ, किनभने तपाईँ प्रार्थना गर्ने पार्टनर हुन्छ, तपाईँले सबै कुरा सेयर गर्नुहुन्छ ताकि एकले अर्कालाई प्रार्थनामा सहायता गर्छ, त्यो छुट्टै कुरा हो। तर कोही मान्छेलाई तपाईँले पुरा भरोसा गर्नुहुन्न, त्यति नजिक त हुँदैन, तर त्यो मान्छे प्रतिको तपाईँको व्यवहार छ नि, चाहिँ कहिले पनि परमेश्वरको धार्मिकताबाट दाहिने बायाँ हुनु हुँदैन नि। यो कुरामा धेरै मान्छे चुकेको देखेको छु। अझ यो सबभन्दा बढी चुकेको केमा देखेको छु भने, मान्छेहरू जो मान्छेलाई चाहिँ मन पराउँदैन नि, उसले कुनै दिनमा गरे होला गल्ती, कहिलेकाहीँ उनी उसको जीवनमा कमजोर थियो होला, अनि ठ्याक्कै त्यही सम्झेर यो भनेर त्यसलाई ठ्याक्क त्यो लेबल लगाएर हामी त्यसको बारेमा कहिल्यै पनि त्यसलाई हृदयमा नजिकै राख्दैनौँ, कहिले त्यसको लागि प्रार्थना गर्ने सोच राख्दैनौँ। सायद धेरै जस्तो चाहिँ त्यो मान्छे चाहिँ खत्तम नाश होस् भन्ने नै सोच्छौँ होला। यो सबै शैतानको काम हो। तपाईँ र म जो परमेश्वरमा हुन्छौँ नि, त्यो येशु प्रभुको चेलाहरू पर्फेक्ट थिए र एकअर्कामा, अनि उनीहरूलाई उहाँ येशु प्रभु स्वर्गमा उहाँको राज्यमा भविष्य दाहिने र बायाँ बस्ने कसको, अब त्यहाँ कति त्यो तिनीहरूको बिचमा होडबाजी थियो नि, होइन? अनि येशु प्रभुलाई क्रुसमा मार्ने नै बेलामा त उनीहरूले त येशुलाई पछ्याउनु पनि सकेन नि। त्यो यहाँसम्म कि पत्रुस जस्तो मान्छेले पनि तिनचोटि इन्कारै गरेको हो त। तर येशु प्रभुले त्यो कति पनि लिनु भएन नि। ए त चाहिँ, अनि अर्को कुरो मलाई अचम्म चाहिँ के लाग्छ भने, यहुदी यहुदा इस्करियोत जो चाहिँ उहाँलाई थाहा छ, उहाँले चिन्नुहुन्थ्यो यसले धोका दिन्छ, यसकै कारणले म क्रुसमा चढ्नुपर्छ, तर परमेश्वरले चलाउनु भएको पनि हो। तर त्यो थाहा हुँदा हुँदै त्यहाँ न त चेलाहरूलाई थाहा भयो, न यहुदा इस्करियोतीलाई थाहा भयो कि प्रभुलाई उद्दोषी छ भनेर थाहा हुन्छ भनेर, किन उहाँको व्यवहारमा कति पनि फरक भएन नि, होइन? हामी त्यहाँ देख्छौँ नि अन्तिम भोजमा, ऊ त येशु प्रभुसँग अडेस लाएर बसेको थियो। कोही मान्छे अडेस लाएर बस्छ जसले मतलबै राख्दैन, तपाईँले मन नपरे मान्छे तपाईँको नजिक अडेस लाएर बस्ने देख्नुहुन्छ? कहिले काहीँ सँगै बस्नु पऱ्यो भने मन परे परे मान्छे एक ठाउँ बस्छन्, मलाई थाहा छ नि त, धेरै हेरेको छु। तर प्रभुको हृदय हुँदाखेरि चाहिँ हामी अर्कै हुन्छौँ क्या, फरक हुन्छौँ। त्यस कारणले यो कुरा चाहिँ यहाँनिर प्रष्ट छ। अनि 5:22 चाहिँ, कसैमाथि हात राख्ने काममा हतार नगर, कुनै मानिसको पापमा सहभागी नहो। अब यहाँनिर अनि आफूलाई पवित्र राख, यो 22 पद, त्यही भएर म तपाईँलाई अर्को हप्ताको टाइम मैले भनेको छु। यो विषयहरू गहिरो विषयहरू हुन्, होइन? यो हात राख्ने भन्ने सम्बन्धी कुरा चाहिँ, यो प्रार्थना हात राखेर प्रार्थना गरेर कसैलाई जिम्मा दिने हो, यो अगुवापनको कुरा हो, होइन? अर्को हात राख्ने भनेको चाहिँ, पहिलादेखि नै यो हात राख्ने कुरामा चाहिँ के छ भनेदेखि, अब सधैँ सबैले होइन, तर बाइबलमा धेरै छ, जब हात राखेर प्रार्थना गर्यो त्यो हात राख्ने मान्छे मुख्य होइन, तर परमेश्वरले उसलाई चलाउनुहुन्छ त्यो मान्छेमा, वरदान दिने काममा, त्यो मान्छेलाई अझै परमेश्वरको आत्माले भरपूर हुने काममा, त्यो बाइबलमा हामी देख्दछौँ। त्यसैले यहाँनिर के छ भनेदेखि, मान्छेलाई चाहिँ हात राखी नहाल, होइन? भनेको मतलब, जब कोही मान्छे पश्चाताप गरेका छैन, यो कुरो चिन्नु पऱ्यो नि, आत्मा चिन्नु पऱ्यो नि, जब कोही मान्छे पापमा छ, झुट्टा छ, हिपोक्रेट कप्टी छ, त्यो मान्छेसँग तपाईँले माया गर्नुहुन्छ, उसलाई तपाईँले सुधार्न चाहनुहुन्छ, सबै कुरा छ, तर आत्मिक रूपमा उसलाई तपाईँले समर्थन गर्नुहुन्न भित्र, किनभनेदेखि उसँगै समर्थन हुनु, तपाईँको काममा उसलाई संलग्न गराउनु भनेको के, यहाँनिर के छ, पापमा सहभागी भनेको छ नि। त्यस कारणले मैले जहिले पनि मण्डलीमा मैले के गर्छु, कोही मान्छेले अगाडि मण्डलीमा आराधना वर्सिप लिड गर्नेदेखि लिएर कुनै कुरामा प्रार्थना गर्ने, जबसम्म मलाई व्यक्तिगत रूपमा त्यो मान्छे आत्मिक रूपमा एकदम परमेश्वरसँग कन्ट्याक्ट छ, ट्याग छ भन्ने लाग्दैन, त्यस्तो मान्छेलाई म कहिले अगाडि बढाउँदैन। अनि म प्रार्थना गर्छु कि हाम्रो मण्डलीहरूमा यो आत्मा चिन्ने वरदान आओस्, ताकि सब बाहिरबाट हेर्दा सबै आदरणीय छन्, सबै राम्रो लाग्छ, तर को मान्छे दुई जिब्रे छ, को मान्छे पापमा हिँड्छ, तपाईँलाई थाहा छैन नि। त्यसो तपाईँलाई परमेश्वरले जिम्मेवारी दिनुहुन्छ क्या। त्यस कारणले यहाँनिर त्यो सबै कुराको मतलब चाहिँ के छ भनेदेखि, पवित्र रहने कुराको मतलब छ नि त यहाँनिर, होइन? आफूलाई पवित्र राख्ने कुरा छ नि त यहाँ, बुझ्नुहुन्छ? आफूलाई पवित्र राख्ने, अब यो पवित्रताको सम्बन्धमा पनि गहिरै विषय हो, हामी कसरी पवित्र रहन सक्छौँ, यो गहिरो विषय हो। वास्तवमा मान्छे पवित्र कसरी हुन्छ, पवित्रता भएर, कोसिस गरेर येशूमा बढ्ने होइन कि, येशूमा बढेर पवित्र हुने। पवित्रताको लागि भनिन्छ हामी येशूकोमा जानुपर्छ अनि हामी पवित्र हुन्छौँ, किनभने हाम्रो पवित्रता येशूबाट हुन्छ, हामी आफै त पवित्र गर्न सक्दैनौँ। तर पवित्र राख भनेको चाहिँ समाजले काम गर्ने र गलत मान्छे र गलत कुराहरूमा सहभागी नहुने भन्ने कुरा चाहिँ यहाँनिर प्रष्ट देखिन्छ। यो सबै विषयमा हामी पछि अर्को हप्ता म तपाईँलाई सरसर्ती भन्न चाहन्छु। अनि यहाँ 23 पद, 23 पदमा चाहिँ के छ, 2:5, अनि मैले अघि सुरुमै के भनेको थियो, कसरी मण्डलीको एल्डरहरूलाई स्वस्थ राख्ने अथवा एल्डरहरूले स्वस्थ रहने, यो विषय नै थियो। त स्वास्थ्य दुई किसिमको हुन्छ, एउटा आत्मिकी स्वास्थ्य विश्वासमा परमेश्वरको सम्बन्धमा धार्मिकतामा, अर्को शारीरिक स्वास्थ्य, दुइटै कुरा छ। अनि यहाँ शारीरिक स्वास्थ्यको कुरा चाहिँ यहाँनिर छ। अनि वास्तवमा यो पद पनि कतिचोटि मान्छेले गलत प्रयोग र गलत अन्डरस्ट्यान्डिङ गर्छन्। 1 तिमोथी 5:23, अघि जस्तो पानी मात्र नखोज के खाने नगर तर तिम्रो पेटको लागि घरिघरि बिरामी भएकोले गर्दा अलिअलि दाख मद पनि पिउने गर। अनि कतिचोटि मान्छेहरूले यसलाई, अब यो मान्छे बिरामी भइराख्ने कुरा चाहिँ कतिचोटि मान्छेले चाहिँ उसको पापले गर्दा भन्ने कुरा पनि गर्छन्, होइन त्यो बिरामी भयो किनभने उसले पाप गर्यो भन्ने त्यस्तो पनि कुरा गर्छ, परमेश्वरले दण्ड दिए भनेर पनि कुरा गर्छन्। अब तपाईँलाई यो सम्बन्धी अब कसैको कसैलाई स्वास्थ्यता हुँदैन, मैले यस्तो धेरै अगुवा देखेको छु, तर बाइबलीय हिसाबले तपाईँ र मैले सन्तुलित सही ठिक हाम्रो परिधिमा बस्ने, हामीले कसैलाई यो चाहिँ तैँले चाहिँ परमेश्वरले तँलाई दण्ड दिए त चाहिँ यस्तो भनेर भन्ने त हामीलाई अधिकार त दिएको छैन नि। हामीलाई त्यो थाहा पनि हुँदैन नि, होइन त्यसले कसैको न्याय हामीले गर्नु हुँदैन क्या। कहिले पनि कोही पनि मान्छे होला परमेश्वरले दण्ड दिए होला अथवा होइन होला, कतिचोटि मान्छेको जीवनमा रोग अथवा दुःख सङ्कष्ट आउँछ ताकि त्यो मान्छे अय्युबको जीवन हेऱ्यो भने के हुन्छ, परीक्षा जस्तै हो नि। उसको सम्पत्ति, उसको परिवार, उसको सब कुरा थियो, अनि शैतानले प्रभुसँग उहाँले भन्नुहुन्छ अय्युब चाहिँ विश्वासयोग्य छ, अनि उसलाई त अहिले सबै कुरा छ, यो सबै नभयो भने त कहाँ विश्वासयोग्य हुन्छ भन्ने कुरा गरेपछि के हुन्छ, सबै जान्छ नि। तर अय्युबले परमेश्वरप्रतिको विश्वास छोड्दैन नि, होइन। त्यसकारण त्यसो भन्दै गर्दा कतिजना मान्छेको जीवनमा चाहिँ उसको जीवन पवित्रतामा नहुँदाखेरि ऊ संसारिक तवरले नै अलमलमा परिराखेको, संसारिक कुराहरूमा नै लागिराखेको, संसारलाई नै उसको जिउने सबभन्दा मुख्य उद्देश्य स्वार्थलाई राखेको मान्छेमा कहिलेकाहीँ परमेश्वरले धेरै कुराहरू ल्याउन सक्नुहुन्छ, जसले गर्दा ऊ फेरि त्यो सबै छोडेर परमेश्वरमा जान सक्छ। कुनै पनि मान्छेलाई यो चाहिँ यसरी भएको भनेर भन्ने चाहिँ हाम्रो अधिकार छैन, तर बाइबलमा त्यस्तो खालको प्रमाण थुप्रै पाइन्छ। त्यही कारणले हाम्रो जीवनमा कहिलेकाहीँ दुःख कष्ट आयो भनेदेखि सबभन्दा गतिलो कुरा गर्ने भनेको चाहिँ परमेश्वरको नजिक जाने, चाहे सुविधा आओस् चाहे दुःख आओस्, हामी त परमेश्वरको नजिक जाएर नै फाइदा हुन्छ नि त। परमेश्वरको आशिषमा फाइदा भन्दा अरू कुरामा फाइदा हुँदैन नि त। हामी त यो संसारमा त परमेश्वरमा हो नि त, हाम्रो उद्देश्य इच्छा सबै परमेश्वरको महिमा गर्नु हो नि त, होइन। संसारिक कुनै व्यक्तिले मुक्ति पाएको निश्चयता नै संसारको लेखी मरेको हुन्छ नि ऊ, होइन, संसारलाई त्यागेको हुन्छ नि, होइन। 1 योहन्नाको 5:1-5 तपाईँले त्यहाँ कतिवटा, 5 वटा 4 वटा पोइन्ट देख्नुहुन्छ, साइन जसले कोही चाहिँ नयाँ गरी जन्मेको मुक्ति पाएको छ कि छैन भन्ने कुरा, त्यो मध्येमै संसारलाई त्याग्ने कुरा एउटा हो, संसारप्रति मरेको हुन्छ। पावलले के भन्छ, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु, मेरो निम्ति चाहिँ जिउनु ख्रिस्ट हो। तर हामी के गर्छौँ भनेदेखि, अझ तपाईँलाई म भन्छु, कति धेरै मान्छेहरूले भेटाएको भए इन्जिनियर हुन्थे, डक्टर हुन्थे, अरू किसिमको कुराहरू हुन्थे, व्यापारी हुन्थे, नसकेर पास्टर हुने, अनि पास्टर भएपछि पनि उसले के हेर्ने, सकेसम्म सबै कुरा प्रयोग गरेर पैसाकै बाटोमा लागिराख्ने, यस्तो चाहिँ सेवकाइ होइन। पावलको जीवन हेर्नुहोस् न, उसले धेरै अरू कुरा गर्न सक्थ्यो, उसको इन्कम पाल बनेर हुन्थ्यो, तर परमेश्वरको काम चाहिँ पूर्ण रूपमा उनले गरेका थिए। त्यसैले यहाँनिर के हुन्छ भने, यो अब यहाँ अर्को विषय, यो 1 तिमोथी 5:23 भनेको चाहिँ कति, म नेपालमा के अरे उता हुँदाखेरि चाहिँ मलाई ठ्याक्क टाइमको याद हुन्थ्यो, होइन, अमेरिकामा हुँदाखेरि चाहिँ ठ्याक्क, यहाँ चाहिँ अलिकति गाह्रो हुँदो रहेछ क्या। भनेपछि 1 घन्टा त बित्न लागेको छ। म एकैछिनमा 5-7 मिनट अर्को दिन्छु है, टाइम गयो थाहै पाइनँ मैले, यो पनि पढिसकेको छैन ल। त्यसले अर्को हप्तालाई मैले राखेको छु यो विषय, होइन त्यस्तो हो भन्दाखेरि हामी ए थाहा छैन, भर्खर आधा घन्टा हुँदै रहेछ ल। सी
आधा घन्टा चाहिँ भयो।
टाइममा अलिकति कन्फ्युज हुँदो रहेछ क्या, मलाई उताको र यताको टाइम। एनिवे सो लेट्स गो, त्यो 23 पदको कुरा गर्दै गर्दै यहाँ थुप्रै विषय छ जुन चाहिँ तपाईँ र मलाई कुन चाहिँ विषय विचार गर्ने थाहा छैन। अघि जस्तो पानी मात्र खाने नगर, तिम्रो पेटको लागि घरिघरि बिरामी भएकोले गर्दा अलिअलि दाख मात्र पिउने गर। अब यहाँनिर कतिजना मान्छेले दाख रस भन्छ यसलाई, होइन यहाँ चाहिँ दाख मद्द छ क्या, अङ्ग्रेजीमा वाइन भन्छ क्या। त्यो वाइनमा चाहिँ त्यो डिस्टिल गरेर बनाएको रक्सी चाहिँ होइन, तर फर्मेन्टेड भएको त्यहाँ अल्कोहल पनि हुन्छ, फर्मेन्टेसनमा त अल्कोहल हुन्छ। अनि वास्तवमा प्रोबायोटिक्स भन्छ नि, तपाईँलाई थाहा छ प्रोबायोटिक्स, फर्मेन्टेसनले प्रोबायोटिक्स हुन्छ। जस्तो गिम्ची भन्ने कोही कोरिया गएको छ भने उनीहरूलाई थाहा हुन्छ, गिम्ची चाहिँ अमिलो हुन्छ। त्यस्तो त्यो पेटको लागि एकदम राम्रो हुन्छ, त्यो राम्रो ब्याक्टेरिया हाल्छ क्या, त्यो केही होला यसको होइन मतलब। तर यसमा के छ भने कतिजना मान्छेहरूको चाहिँ शिक्षा के छ भनेदेखि, यो दाख मद्द त खानु हुँदैन। हाम्रो नेपालमा विशेष गरी के छ भने, वाइन होस् के होस् अल्कोहल चाहिँ एक थोपा मुखमा पनि पर्नु हुँदैन, यस्तो सिद्धान्त छ नि त होइन। औँठी पनि लाउनु हुँदैन एउटा भन्ने सिद्धान्त छ नि। यो खासमा एसिटिसिजम कि के भन्छ त्यसलाई, होइन त्यो धर्म कर्मतिर लागेको भयो। तपाईँ र मेरो उद्धार त्यसले केहीले हुँदैन क्या, यसुले हुन्छ। त्यही कारण यो सबै कुरालाई हामीले यो चाहिँ गऱ्यो भने खत्तम भन्ने हुँदैन, हामीले विचार गर्नुपर्छ, उद्देश्य हेर्नुपर्छ, अर्थ हेर्नुपर्छ। त्यसरी कतिचोटि क्रिस्चियनहरूले त्यो यसरी नियम बनाउँछन् कि, अनि त्यो त्यस्तो, अनि त्यसलाई चाहिँ एउटा शब्द छ के भन्छ, लिगलिजम भन्छ क्या, लिगलिस्टिक भन्छ, अलिकति फन्डामेन्टल चर्च। अब तपाईँलाई म विशेष गरिकन म सिद्धान्त के भन्छ त्यसलाई, डक्ट्रिन थियोलोजी, मेरो थियोलोजी तपाईँले सोध्नुभयो भने म वास्तवमा धेरै फन्डामेन्टल हो, मलाई छारापन मन पर्दैन, बाइबललाई म अरू किसिमले इन्टरप्रेट गर्न चाहन्नँ। तर त्यस्तो खालको लिगलिस्टिक फन्डामेन्टल हामीले गर्नु हुँदैन, किनभने हाम्रो उद्धार चाहिँ तपाईँ मैले गरेको कामबाट कुनै कुराले हुँदैन, विश्वास गर्ने बित्तिकै सित्तैमा येशु ख्रिस्ट बाहेक कसैले उद्धार गर्न सक्दैन। यो कुरो त बाइबलमा क्लियर छ नि। त्यस कारणले मान्छेहरूले के सोध्छ भनेदेखि नि, यसो गरेर चाहिँ राम्रो होइन्छ, उसो गरेर राम्रो होइन्छ। त्योभन्दा सबैभन्दा ठुलो कुरो चाहिँ परमेश्वरले जुन हृदय नयाँ दिनुहुन्छ नि, त्यस अनुसार जिउनु पर्यो। यहाँनिर चाहिँ यो दाख मद्दको सम्बन्धमा कतिजना मान्छेले दाख रस भन्छ, दाखको जुस भन्छ होइन, तर यहाँ त त्यो फर्मेन्ट गरेकै हो नि त, राखेर फर्मेन्ट गरेकै हो, त्यो खानु भनेको छ। अब यसको विषयमा के छ भने, अनि कतिचोटि चाहिँ त्यसले पेट ठिक हुने हुनसक्छ। अब यो विषयमा म के भन्छु भने, यो दाख मद्द भन्ने बित्तिकै त्यहाँ अल्कोहल हुन्छ, वाइन भयो त्यो, वाइनै हो त्यो। अब येशु प्रभुले कानाको विवाहमा वाइन बनाउनु भयो पानीबाट। अब अहिलेको कतिजना चर्चहरूले चाहिँ यो वाइन पनि कुनै पनि अल्कोहल चाहिँ छुनु पनि हुँदैन, मुखमा हाल्नु हुँदैन भनेर शिक्षा दिन्छ। विशेष नेपालमा म अमेरिकाबाट पढेर फर्केपछि हाम्रै चर्चमा कतिजनालाई मैले भन्न कोसिस गरेको, न एक दुईजनालाई म सकेँ, उनीहरूको दिमागभित्र पसेन, मैले भन्नै छोडिदिएँ। किन म आफै खान्न, तपाईँलाई म यो क्लियर भन्छु। तर कोही मान्छेले एक ग्लास खायो भनेर त्यो मान्छे चाहिँ खत्तम भयो, ब्याकस्लाइड भनेर म भन्दिनँ, किनभने त्यसो होइन बाइबलमा होइन। तर मुख्य चाहिँ के हो भने, दाख मद्दले मात्नु चाहिँ ठिक होइन, त्यही कुरो खाने अनि मात्ने चाहिँ ठिक होइन, त्यो कुरो म क्लियर हुनुपर्छ। अब यो बुझ्नलाई तपाईँ र ममा के चाहिन्छ, पवित्र आत्मा चाहिन्छ। त्यही कारण हाम्रो मुक्ति भइसक्यो, हामी त आराम भइसक्यो नि त, हामी त अब त हामीलाई चिन्ता छैन कि मैले यो गर्न कि यो गर्न, चिन्ता छैन नि, परमेश्वरले हामीलाई समझ दिनुहुन्छ होइन, त्यसरी बुझ्नु पर्यो। त्यसैले यहाँनिर अब यहाँनिर एल्डरहरूको हेल्थको विचार गर्दाखेरि शारीरिक स्वास्थ्यताको कुरा आयो, तर यसले धेरै अरू नियमहरू पनि ल्याउँछ जुन चाहिँ हामी अर्को हप्ता अलिअलि छलफल गर्छौँ। 24 र 25 गरेपछि म अलिकति अर्को पढेर, आधा घन्टा मात्रै, आधा घन्टाभन्दा अलिक बढी भयो अहिले त, त्यही कारणले 40-45 मिनटमा सिद्धाउँछु आज। अनि 24 पद चाहिँ, कुनै कुनै मानिसका पापहरू त सोझै इन्सानमा पुग्ने गरी प्रत्यक्ष हुन्छन्, तर अरू कतिका पापहरू पछि मात्र देखा पर्छन्। यो भन्न खोजेको, यो पनि हामी अर्को चोटि तपाईँलाई म अलिकति वर्णन गर्छु, किनभने अलिक गहिरो कुराहरू छ यसमा होइन। हामीले ग्रिकमा चाहिँ यसको मतलब के हो भने, जस्तो के हुन्छ भने नि मान्छे झट्ट अगाडिबाट हेर्दा त हामीलाई थाहा पनि हुँदैन नि त कसले गरेको पाप के हो। त्यसैले दुईवटा कुरा बाइबलमा पाप दुई किसिमको, हामीले पहिलो योहन्नाको 5 अध्यायतिर होला एउटा मृत्युमा लाने पाप भन्ने कुरा पनि छ, अनि त्यसको पनि मैले पहिलो योहन्ना सिकाउँदाखेरि धेरै कुरा त्यसको बारेमा मैले सिकाएको पनि थिएँ। त्यसै त्यो अलिकति कन्ट्रोभर्सी, त्यो बुझ्न निकै गाह्रो छ। त्यहाँनिर चाहिँ मृत्यु भनेको चाहिँ एउटा पास्टरले एउटा कमेन्ट्रीमा चाहिँ मैले के पढेको थिएँ भने त्यो मृत्युमा लाने पाप भनेको चाहिँ आत्मिकी मृत्युमा लाने पाप होइन, आत्मिकी मृत्यु होइन कि शारीरिक मृत्युमा। जस्तो मसाको उदाहरण दिएर, मसाले गरेको पापको कारणले उसले चाहिँ कनानमा जान नपाएर ऊ चाहिँ पहिले मर्नु पर्यो। त्यस्तो अरू धेरै उदाहरण पनि दिन्छन्। त्यसकारणले त्यो कुरा भनेको जस्तै अब यहाँनिर इन्साफमा पुग्ने गरी प्रत्यक्ष हुन्छन् भनेको चाहिँ हामीले अब त्यो हरेक व्यक्तिले त आफ्नो पाप त आफैलाई थाहा हुनुपर्छ नि त होइन, तर बाहिरबाट अरूलाई त थाहा हुँदैन नि कसैको त। त्यसैले यहाँनिर के छ भने मण्डलीमा पवित्रता ल्याउनु, धार्मिकता ल्याउनु, सबै मान्छे आत्मिकी रूपमा अगाडि बढ्ने कुरामा त सबभन्दा ठुलो समस्या त पापै हो नि त। त्यसले त्यो सबभन्दा ठुलो त्यसमा पनि पाप चाहिँ के हुन्छ भने यो कुरा काट्ने क्या, अरूको कुरा बिगार्ने, अरूलाई डाहा गर्ने। यो हुन त सबै कुरा घमण्डबाट आउँछ। जबसम्म कुनै पनि व्यक्तिले आफ्नो घमण्डलाई क्रुसमा टाँग्दैन नि, त्यहाँ तबसम्म ऊ चाहिँ परमेश्वरको धार्मिकतामा सही प्रकारले बढ्न सक्दैन। अब त्यसको उदाहरण पनि धेरै दिन सक्छु तर आज मसँग छैन, अर्को दिन हामी विचार गरौँला। त्यस कारणले यहाँनिर प्रत्यक्ष दण्डमा के भन्छ, इन्साफमा पुग्ने गरी प्रत्यक्ष कति पापहरू त्यस्तो हुन्छन् सोझै, र कति चाहिँ अदृश्य हुन्छन् पछि मात्रै देखा पर्छन्। भनेको मतलब अब पास्टरले के गर्नु पर्यो, अगुवाले के गर्नु पर्यो, अगुवा भनेको चाहिँ एल्डर भनेको चाहिँ रुलर अफ द चर्च, उसले चाहिँ सबै चर्चको कुराहरू हेर्नु पर्यो। त्यसरी उसले हेर्दाखेरि के गर्नु पर्यो, त्यो पक्षपात पनि हुनु भएन। तर एउटा सबभन्दा मुख्य कुरा चाहिँ के हुन्छ भने कसैले गल्ती गर्छ भने त्यो गल्तीको चाहिँ ओभरलुक गर्नु हुँदैन। जस्तो कहिलेकाहीँ कोही कोही मान्छेहरू के हुन्छ भने कोही मान्छेले केही गर्यो भने त्यो सब बोलचाल छोडिदिने। मलाई लाग्छ क्रिस्चियनले चाहिँ शत्रुसँग पनि बोलचाल छोड्नु पर्दैन, किन हामी त परमेश्वरमा सुरक्षित पनि छौँ, स्वतन्त्र पनि छौँ, अझ भन्नु पर्दाखेरि ख्रिस्ट येशूको गवाही छौँ। शत्रुले पनि हाम्रो जीवनबाट ख्रिस्टलाई देख्नुपर्छ। त्यसैले हाम्रो तर्फबाट हो उनीहरूसँग सहभागी हुने कुरामा हामीले अलग रहन सक्छौँ, तर हाम्रो तर्फबाट कुनै विषय छ जुन चाहिँ क्लियरिफाई गर्नुपर्छ, हामीले जहिले पनि क्लियरिफाई गर्नुपर्छ। विशेष गरी कसैले तपाईँको विरुद्धमा केही गरेको छ भन्ने तपाईँलाई लाग्छ भने, तपाईँले अथवा उसले उसको जीवनमा तपाईँले पाप देख्नुभयो भने, ऊ शत्रु मित्र जस्तो भयो नि उसलाई प्रेममा, एफिसी 4:15 के छ, प्रेममा सत्य बोल्ने भनेको छ नि, त्यो सुरक्षा उसलाई क्षमा हुने के भन्छ, उसलाई सुधार्नको लागि गर्ने हो नि त, उसलाई दोष देखाएको होइन नि त। जस्तो धेरै जस्तो हामी तुरुन्तै झर्किन्छौँ किनभने दोष देखायो, तर तपाईँको अनुहारमा यति ठुलो कालो धब्बा लागेको छ, अर्को मान्छेले पक्रनु पक्रनु तपाईँको यहाँनिर लागेको छ म पुछिदिन्छु भन्छ, अनि तपाईँ झर्किनुहुन्छ र हुँदैन नि त्यतिखेर त होइन। त तपाईँको हृदयमा लागेको धब्बा धब्बा चाहिँ कसैले देखाउनु लाग्यो भने तपाईँलाई घमण्ड लाग्ने, रिस लाग्ने, किन, किनभने तपाईँले आत्मिकी विजडम नै पाउनुहुन्न क्या। त्यसकारण पश्चाताप नै सबभन्दा ठुलो कुरा हो। परमेश्वरको आत्मालाई पूर्ण रूपमा हाम्रो हृदयमा अधिकार गर्न दिनुपर्ने, हाम्रो हृदय परमेश्वरलाई सुम्पनु पर्ने, यो सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्। अनि 25 पद पनि मैले पढै पढेँ, त्यसै गरी असल कामहरू त प्रत्यक्ष हुन्छन् र जो प्रत्यक्ष छैनन् ती पनि गुप्तमा रहन सक्दैनन्। एक दिन त सबै कुरो बाहिर आउँछ भन्ने कुरा यहाँनिर छ। अब तपाईँलाई अलिकति मैले लेखेको नोटबाट पढ्न चाहन्छु, धेरै धेरै त अहिले नै भनिसकेँ। आजको विषय भनेको चाहिँ मण्डलीको अगुवाहरूको स्वास्थ्य, विशेष गरी एल्डरहरूको स्वास्थ्यको बारेमा यहाँ शिक्षा दिएको छ। एल्डरहरू कसरी स्वस्थ रहने भन्ने सम्बन्धी, अथवा एल्डरहरूलाई स्वस्थ राख्ने मुख्य एल्डरको जिम्मा पनि हो, जुन चाहिँ पहिलो तिमोथी 5:17-25 हामीले हेऱ्यौँ। अनि अर्को एउटा विषय हेऱ्यौँ, यहाँ त पापलाई डिल गर्ने सम्बन्धी कुराहरू पनि छन्, अनि यहाँनिर फुल टाइम काम गर्ने ज्यालादारको कुराहरू पनि। त्यस कारणले यसको कन्सेप्टको विचार गर्दा धेरै विषय आउँछ, त्यस कारणले यसलाई मैले अर्को क्लासमा पनि विचार गरेको छु। हजुर, तपाईँले पनि केही प्रश्न छ भने छलफल गर्न सक्छौँ पछि होइन। अनि त्यसपछि अर्को विषय यहाँनिर के छ भनेदेखि यो दाखमद्दको सम्बन्धमा होइन, यो विषयमा पनि धेरै कुराहरू छ, कतिजना मान्छेहरूले त बुझ्नै सक्दैन, विशेष नेपालको सन्दर्भमा चाहिँ हामीले बुझेकै के छ भने त्यो मुखमा एक थोपा पनि पर्नु हुँदैन है, वाइन चाहिँ त्यो त क्रिस्चियनै होइन। त्यस कारण त्यो विषयमा चाहिँ हामीले अलिकति बाइबलमा गएर राम्रोसँग हेर्नुपर्ने हुन्छ, त्यो अर्को दिन हामी गर्छौँ। त्यस कारणले अब पाँचको एकमा नै तपाईँलाई मैले अघि सुरुमा भन्थेँ, यहाँ एल्डर भन्ने शब्द प्रेस्बिटेरी भन्छ, प्रेस्बिटेरी भनेको चाहिँ बहुमत एल्डरहरू, ग्रुप अफ एल्डर्स, एकजना मात्रै होइन, मण्डलीमा ग्रुप अफ एल्डर हुन्छ भन्ने कुरा चाहिँ हामीले बाइबलमा देख्छौँ। अनि यहाँनिर 5:17 जो एल्डरहरू भन्ने शब्द छन्, यो चाहिँ शासक गर्ने, प्रचार गर्ने, त्यो परमेश्वरको सेवाकाई जो मण्डलीमा हुन्छ, एल्डरको जिम्मा लिने व्यक्तिहरूलाई यहाँ सम्बोधन गरिएको भनेर हामीले बुझ्नुपर्छ। जस्तो 1 तिमोथी 5:1 चाहिँ उमेरमा पाकाहरू एल्डर भनेर त्यहाँ भनिएको थियो, जसलाई चाहिँ हामीले हप्काउनु हुँदैन भन्ने कुराहरू हामीले सिकेका थियौँ। त्यस कारणले अब 1 तिमोथी 5:1-17 मण्डलीको अगुवाको ओहदामा भएकाहरूको बारेमा हामीले हेरेको थियौँ होइन। अनि त्यस्तै तितस 1:5-9 त्यस्तै प्रेरित, आज म यो सबै गर्न भ्याउँदिनँ, त्यो खण्ड पनि फड्न भ्याउँदिनँ किनभने टाइम गइसक्यो, अर्को दिन म तपाईँलाई गर्छु। तितस 1:5-9 पनि यो एल्डरहरूको बारेमा छ, त्यस्तै प्रेरित 20:17-38 पनि त्यसको बारेमा लेखेको छ। अनि त्यही कुरा चाहिँ यहाँ पावलले तिमोथीलाई लेख्दैछन् एल्डरहरूको बारेमा, एल्डरको जिम्मा मण्डलीको सबै व्यवस्थापन गर्ने हो। त्यसैले यो कुरा हामीले विचार गर्नु पर्यो, मण्डलीमा हामीले एकभन्दा बढी एल्डरहरू नियुक्त गर्नुपर्छ, अनि ती एल्डरहरूले चाहिँ मण्डलीको सम्पूर्ण कुरालाई निरीक्षण गर्नुपर्छ। जस्तो डिकनहरू हुन्छन्, डिकनहरूलाई पनि एल्डरहरूले निरीक्षण, किनभने शासन गर्ने कुरा चाहिँ एल्डरहरूद्वारा हुन्छ होइन। शासन भन्दाखेरि अलिकति नराम्रो शब्द देखिन्छ, तर व्यवस्थापन गर्ने हो नि त, उनीहरूलाई आवश्यकताको ठाउँमा काम लगाउने, डिकनहरू भनेको चाहिँ सेवक हेल्परहरू भएर होइन। त्यस कारण यो सबै कुरा हामीले बाइबलीय हिसाबले बुझ्नुपर्ने हुन्छ। जब एल्डरहरू जो चाहिँ वरदान पाएका हुन्छन् र बोलावट पाएका हुन्छन् र उनीहरू धार्मिकतामा पनि विश्वासमा पनि परिपक्व हुनुपर्छ होइन, त्यसैले मण्डलीको सम्पूर्ण कुरा, मण्डलीमा धेरै कुरा हुन्छन्। अब कतिजना चाहिँ मण्डलीमा खालि प्रचार गर्यो, सङ्गति वर्सिप चलायो, त्यसपछि बाँकी कुरा के पनि नगर्यो, त्यो त्यो एल्डरको काम पुगेन। एल्डरको झुन्न आफूले एउटा डिपार्टमेन्टले पनि हुन्छ, त्यसपछि सम्पूर्ण चर्च चाहिँ एउटा टोटल एउटा ख्रिस्टको शरीरको रूपको हरेक क्षेत्रमा चाहिँ के हुनु पर्यो, एल्डरहरूको सेवकाईको एउटा जिम्मा हुनु पर्यो। यो विषयमा पनि तपाईँ र मैले परमेश्वर, यो त परमेश्वरको विषय हो नि त, यो त त्यो मेरो विषय होइन, तपाईँको विषय होइन, मान्छेको विषय होइन, मण्डली भन्ने बित्तिकै हामी डिल गर्दैछौँ येशु ख्रिस्टको। त्यसैले तपाईँ र म त्यहाँ छौँ भने तपाईँ र मेरो जिम्मा के हो, यो सबै बाइबली हिसाबले सञ्चालन हुनुपर्ने होइन र, नत्र भने हाम्रो जिम्मा भएन नि त पुरा होइन। त्यसैले यो कुरालाई सिरियसली सोच्नुपर्ने विषयहरू, किनभने हाम्रो मण्डली चाहिँ एउटा स्वास्थ्य प्रकारले सञ्चालित हुनुपर्छ, आज ख्रिस्टको महिमा हुनुपर्छ, अनि त्यो तपाईँ र मेरो जिम्मामा छ, आत्माले देखाउनुहुन्छ, वचनले देखाउनुहुन्छ, र मण्डलीका अल्डर एल्डरहरूले त्यसलाई निरीक्षण गर्नु, यो पहिलो शिक्षा छ एल्डरहरूको सम्बन्धमा। उनीहरू स्वास्थ्य रहनको लागि आत्मिक कुराहरू धेरै छन्, डिकनहरूले एल्डरले देखाएको अथवा एल्डरलाई आवश्यकता परेको काममा सहयोग पुर्याउने हो होइन, बाइबलमा हामीले प्रेरित 6 अध्यायमा त्यही कुरा देख्छौँ। त्यसैले सो कति अब यहाँनिर कुरा के आउँछ भनेदेखि, कति एल्डरहरू चाहिँ पुरा समय मण्डलीमा समर्पण भएर सेवा गर्नुपर्ने हुन्छ, एल्डर भनेको पास्टर पनि हुन्छ। अब जब कोही मान्छेले मण्डलीमा प्रचार र शिक्षा दिनु पऱ्यो, तर उसलाई फुर्सदै छैन, अरू केही जाहिर खाने फुर्सद छैन, हुँदैन, अरू केही गर्न फुर्सद हुँदैन भने के गर्नु पऱ्यो, परमेश्वर सेवा गर्नु पऱ्यो। त्यस्तो मान्छेहरूलाई चाहिँ के हुन्छ, आर्थिक अवस्था त चाहियो नि, खाना चाहियो, परिवार पाल्नु पऱ्यो होइन, त्यस कारणले तिनीहरूको बारेमा यहाँ हामीले पढ्छौँ। अनि उनीहरूलाई चाहिँ मण्डलीले जिम्मा लिनुपर्छ उनीहरूको आर्थिक कुराहरूको लागि होइन, त्यो चाहिँ यो अङ्ग्रेजीमा एउटा शब्द छ डिजर्भ भन्छ, होइन, डिजर्भ द पेमेन्ट, होइन, उसको अनर चाहिँ, उसलाई चाहिँ आदर गर्नु पर्यो, उसको आवश्यकता मण्डलले पुरा गरिदिनु पर्यो, उसले सही प्रकारले सेवा गर्नु पर्यो, होइन। त्यो आर्थिक सपोर्टको कुरा पनि यसमा आउँछ, जुन चाहिँ पहिलो तिमोथी 5:17 र 18 दुइटैमा, 17मा चाहिँ दोब्बर अनरको चाहिँ योग्यको हुन्छ जसले चाहिँ परमेश्वरमा सही शिक्षा दिन्छ, प्रचार गर्छ भन्ने शब्द त्यहाँ छ, होइन। अनि दोस्रोमा पनि छ उनीहरूको चाहिँ, उनीहरू डिजर्भ गर्छन्, उनीहरूलाई चाहिँ त्यसको सहायता चाहिन्छ भनेर, होइन। तर अब विशेष गरी प्रचार गर्ने र सिकाउने, अब मण्डलीमा चाहिँ त्यो एल्डरहरूको काम चाहिँ प्रचार गर्ने सिकाउने मात्रै होइन, तर मण्डलीको कोर भनेर थाहा छ तपाईँलाई, हार्ट, सेवकाईको सबभन्दा मुख्य भनेको चाहिँ के हो, प्रचार, अनि त्यसपछि शिक्षा सिकाउनु। रिफर्मेसन भन्ने शब्द छ नि, अनि रिभाइबल भन्ने शब्द छ, होइन। अब तपाईँले के सोच्नुहुन्छ त्यो शब्द सुन्दाखेरि के आउँछ विचारमा? रिफर्मेसन किन आयो भने नि, बाइबलीय शिक्षा जो मण्डलीको मानिसहरूले अभ्यास गर्नुपर्नेमा गलत हुँदै गएको थियो, त्यसलाई सच्याउनु पर्यो, त्यसलाई बाइबलीय बनाउनु पर्यो, त्यो रिफर्मेसन हो। बाइबलको सत्यतामा सही बाटो हिँड्नु पर्यो, त्यो बाइबललाई सही विचारमा ल्याउनु पर्यो, सही सिद्धान्तमा, सही शिक्षामा, सही थियोलोजीमा ल्याउनु पर्यो, त्यो रिफर्मेसन। जब त्यसलाई व्यवहारमा जिउनु पर्यो, पालन गर्नु पर्यो, त्यो रिभाइभल, बुझ्नुहुन्छ। जब कुनै मान्छेले वचन सुन्छ तब उसलाई त्यो वचनको काम उसको जीवनमा हुन थाल्छ। त्यसैले सिकाउने, शिक्षा र प्रचारक एकदमै मण्डलीको लागि महत्त्वपूर्ण छ, तर मण्डलीको सबै सेवकाई महत्त्वपूर्ण हुन्छ, त्यो कुरो पनि हामीले कहिले पनि भुल्नु हुँदैन। मण्डलीको सेवकाईको अरू धेरै पक्ष छन्, तर यो प्रचार गर्नु र सिकाउनु चाहिँ महत्त्वपूर्ण छ। त्यसकारणले एल्डरहरूलाई चाहिँ जो फुल टाइम काम गर्ने बोलावट छ र मण्डलीको आवश्यकता छ, होइन। पहिलो कुरा चाहिँ के छ भनेदेखि, यहाँनिर एउटा उदाहरण दिएको छ नि, दाइँ गर्ने गोरुको चाहिँ मुखमा मोहला लगाइँदैन भनेर, होइन, दाइँ गर्ने गोरुको चाहिँ मुखमा मोहला लगाइँदैन भनेर एउटा उदाहरण दिएको छ, होइन। त्यसैले यो अब यो पनि आज म भ्याउँदिनँ, अर्को हप्ता मैले राखिसकेको छु। व्यवस्था 25:4 हामी त्यसको बारेमा हेर्न सक्छौँ, पहिलो कोरन्ती 9:9 हामी त्यो हेर्न सक्छौँ। दोस्रो पोइन्ट चाहिँ कामदारको ज्यालाको अधिकार उसलाई हुन्छ, है, कसैले सेवा गर्छ भने त्यसले ज्याला पाउनुपर्छ, उसको हि डिजर्भ छ, त्यो उसको राइट हो, त्यो दोस्रो पोइन्ट। त्यो चाहिँ हामीले पुरानो नियममा, नयाँ नियममा दुइटैमा पाउँछौँ। पुरानो नियममा लेबीको 19:13 अनि व्यवस्था 24:15, अनि यस बारेमा प्रभु येसुले पनि सिकाउनु भएको थियो, त्यो चाहिँ मत्ती 10:10 र लुका 10:17, त्यो दुईटा पद चाहिँ म पढ्न चाहन्छु। मत्ती 10:10 मत्ती 10:10, अनि यहाँ यात्राको निम्ति झोली 2 जोर दौरा जुत्ता लौरो नल्यो, किनभने खेतालाले उसको भोजन पाउनुपर्छ। यहाँ यसो प्रभुले त्यस्तो भन्नुहुन्छ, जुन बेलामा उहाँले दुई दुईजना पठाउनुहुन्छ नि, त्यहाँ भन्नुभएको छ। त्यस कारण त्यहाँनिर के हुन्छ, अब यो वास्तवमा ऊ बेलाको मिसिनेरीहरू चाहिँ के हुन्थे, खल्तीमा पैसा हुँदैन थियो नि त, अनि त्यो पुरै बजेट भएर जाने होइन नि त, तर जहाँ जहाँ बस्यो, जहाँ प्रचार गर्यो, परमेश्वरले नै त्यो मान्छेद्वारा उसको सपोर्ट हुन्थ्यो नि। त्यसैले जस्तो पावल, पत्रुस अनि अरू बर्णबास, यिनीहरू जो जो पहिलाका प्रेरितहरू थिए, उनीहरू घुमिराख्थे, अनि त्यहाँ कुनै घर हुन्थ्यो, कुनै ठाउँ हुन्थ्यो उनीहरूको सेवा गर्ने, उनीहरूको एउटा च्याम्बर, प्रफेट्स च्याम्बर भन्छ, उनीहरू जहिले पनि जाँदाखेरि बस्ने एउटा कोठा हुन्थ्यो, त्यो खालको यहाँ येशु प्रभुले भन्नुभएको कुरा छ। अनि अर्को चाहिँ लुकामा 10:07 हो, के अरे, तपाईँलाई म पढ्न चाहन्छु। तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्यसै घरमा बस, किनभने खेताला आफ्नो ज्यालाको योग्य हुन्छ, घर घर नपसी हिँड, घर घर, यो चाहिँ प्रचार, त्यो प्रचार गर्न जानेहरूलाई नै उहाँले भन्नुहुन्छ। त्यस कारणले अब यहाँनिर मुख्य सिद्धान्त के छ भने, परमेश्वरको सेवाकाईमा बोलावट पाएको छ, उसको धेरै जिम्मा छ, उसको धेरै बोध छ, दर्शन छ, भनेपछि मण्डलीले उसको आवश्यकता आर्थिक रूपमा, त्यो स्यालेरी दिने, तलब दिने कुरा हो अथवा जे होस्, त्यो कुरा चाहिँ छ। त्यस कारणले तर हामीलाई थाहा छ पावलको जीवनमा पनि उसले धेरै ठाउँमा भन्छ, पहिलो कोरन्थी त्यो पनि अहिले म पढ्दिनँ, 9:15-23, थेस्लुनिकी पहिलो थेस्लुनिकी 2:9 यो एउटा चाहिँ पढौँ। पावलले आफैले पनि भनेका छन् क्या, उसले के भनेका छन् भनेदेखि उसको सेवाको लागि चाहिँ विश्वासीहरूलाई सहायता गर्नु पर्यो उसलाई, होइन? यहाँनिर 2:9 के छ भने, किनभने भाइ हो, हाम्रो कष्ट र मेहनतको सम्झना तिमीहरूलाई छ, तिमीहरू कसैलाई बोझ नबोकाऊ भनेर दिन रात काम गरी मैले परमेश्वरको सुसमाचार तिमीहरूलाई प्रचार गर्यौ। पावलले के भन्यो, दिन रात काम गरे भने चाहिँ उनले चाहिँ प्रचार गरे, काम पनि गरेर आफ्नो पेट पनि पाले, देख्नुहुन्छ? तर बाइबली हिसाबले यो दुइटै पक्ष छ क्या। अब कसैलाई त्यस्तो बोलावट हुँदैन, कसैबाट के अरे मण्डलीबाट पैसा खाने, भोलिन्टियरी हिसाबले परमेश्वरको सेवा गर्ने, जस्तो पावल उसले पाउन उसको अधिकार थियो, तर कसैलाई चाहिँ अब मण्डलीले पनि दिनै पर्ने हुन्छ, दिनु पर्यो भने यो चाहिँ उसको अधिकारभित्रकै कुरो, परमेश्वरको वचनभित्रकै कुरो, उसलाई चाहिँ हामीले अझै दबर आदर गर्नुपर्छ, उनीहरू ज्यालाको योग्य छन् भन्ने कुरा चाहिँ शिक्षा हामी बाइबलमा पाउँदछौँ। त्यसैले परमेश्वरको मण्डलीमा चाहिँ सेवा गर्ने सेवकहरूलाई चाहिँ हामीले सकेसम्म हेर्नुपर्छ मण्डलीले। यो विषय पनि एउटा मण्डलीको महत्त्वपूर्ण विषय हो, त्यसकारणले विशेष गरी प्रचार गर्ने र सिकाउनेहरू भनेर भनेको छ, होइन? तर अब मण्डलीमा जो मान्छे प्रचार गर्छ सिकाउँछ, मेहनती हुनुपर्छ, अध्ययन गर्ने हुन्छ। कोही मान्छे अध्ययनै नगरिकन प्रचार गर्यो भने के हुन्छ, त्यो खास आशिषित हुँदैन। उसले परमेश्वरमा बसेर समय बिताउनु पर्यो, वचनमा बिताउनु पर्यो, अनि ती कुराहरूलाई अब अलिकति जवान हुँदा चाहिँ सोध्दै हुन्छ। एक्चुली सर पढेपछि आनन्दको उमेर त्यस्तै होला। अहिले म कहिल्यै पनि नोट पोइन्ट मात्रै लेख्थेँ, अहिले तपाईँलाई के छ, मैले सबै लेख्नुपर्छ किनभने सम्झिँदैन नि। अनि भन्न थाल्यो भने त्यही अस्ति पनि त्यही अस्ति पनि त्यही दोहोरिरहेको हुन्छ, होइन? लेख्नु पर्यो, त्यसरी के हुन्छ, त्यो हरेक कुरा लेख्दा त तपाईँलाई मैले के लेखेको छु यहाँ हेर्नुहोस्, अब यो आइप्याडमा लेख्नु थालेको छु, कापी पनि बोक्नु नपर्ने क्या, सबै यहाँ लेखेको छु आज, सबै एभ्रिथिङ आई हेभ रिटन, सो विच इज रियली गुड। अर्को दिन पनि प्रचार गर्नु सक्छ, पहिला पहिला चाहिँ के भन्छ बिर्सिनु सक्छ, होइन? एनिवे तपाईँ जो प्रचारक हुनुहुन्छ, तपाईँलाई मैले भनेको यो लेख्नु। म बाइबल कलेजमा जाने जहाँ गएको थिएँ अमेरिकामा, त्यहाँको प्रेसिडेन्ट उहाँले चाहिँ सबै लेख्नुहुन्थ्यो क्या, त्यसैले त्यो बेलामा मैले लेख्न सुरु पनि गरे हो। एनिवे सो पावलले चाहिँ त्यसको बारेमा यहाँ राम्रोसँग दिएका छन्, अनि गलाती 6:6, पहिलो कोरन्थी 9:14 पनि यी कुराहरू उनले भनेका छन्। अब अलिकति भनेर म सिद्धाउँछु, अनि 5:19-20 चाहिँ पावललाई सेवकाईमा भएका त्यो बेलामा मण्डलीमा सेवकाई गर्दाखेरि अगुवा अथवा एल्डर यस्तो सेवा गर्ने मान्छेहरूमा मण्डलीमा धेरै समस्याहरू, बाधाहरू, विरोधहरू आउँछ भन्ने पावललाई पुरा ज्ञान थियो नि त, होइन? उसले त कति पो खप्या छ, होइन? त्यसरी पहिलो तिमोथी 3:2-7 चाहिँ पावलले मण्डलीका कुरा गर्ने, मण्डलीमा विवाद गर्नेहरूलाई कसरी समाधान गर्ने भन्ने कुराको त्यहाँनिर राम्रोसँग सल्लाह दिएका छन्। त्यो पनि आज हामी पढ्दैनौँ, तर हामीले त्यो मण्डलीलाई चाहिँ स्वास्थ्य, विवाद रहित, विभाजन रहित, मैले अघि सुरुमै भने नि हामीमा कहिले पनि मण्डलीमा चाहिँ त्यो पद ओगट्न तलमाथि हुनुहुन्न, किन तपाईँलाई जुन चाहिँ वरदान छ नि त्यो अर्को कसैलाई हुँदैन। त्यसैले बाइबलमा के भनिन्छ भने नि हरेक व्यक्ति चाहिँ युनिक हुन्छ, परमेश्वरले त्यो मान्छेलाई विशेष प्रकारले चुन्नु भएको छ, अनि उसले परमेश्वरतिर फर्केर परमेश्वरको सेवा गर्न खोज्यो भनेदेखि चाहिँ उसले जुन सेवा गर्ने हो अर्कोले सक्दैन। त्यसैले हामीले किन हानाथाप गरेर पदको लागि कुद्ने, प्रभुले दिएको सेवामा हामी एक भएर अगाडि बढ्नुपर्ने हुन्छ। त्यसकारणले पावलले यो विषयमा ध्यान दिनलाई तिमोथीलाई चाहिँ सल्लाह दिइराखेका छन्, होइन? अनि यहाँ 19:20 पहिलो तिमोथी 5 चाहिँ साँचो विरोध र झुट्टा दोष लगाउने जो मान्छेहरू गनगन गर्ने, कुरा काट्ने कुराहरू हुन्छ नि, झगडाहरू हुन्छ नि भित्रभित्रै झगडा, त्यस्तोको लागि चाहिँ एउटा प्रोसेस यहाँ दिएको छ, एउटा नियम दिएको छ। अनि अब मान्छेले दोष लगाउने कुरा छ नि, जहिले पनि मान्छे विश्वासीहरूलाई सिकाउनु पर्छ कि अर्को विश्वासी कि अर्को अगुवा आएर कुनै पनि अगुवा अथवा विश्वासीको बारेमा तपाईँलाई केही कुरा सुनायो भनेदेखि त्यो सुनाउने मान्छेले चाहे त्यो साँचो होस् चाहे झुटा होस् त्यो गलत गर्दैछ पाप गर्दैछ उसले सुन्नु हुँदैन। किनभने त्यो कुरा त कुनै पनि व्यक्तिले कोही मान्छेको बारेमा गलत थाहा पायो भने त्यसको प्रोसेस त त्यो अर्को मान्छेलाई गर भन्ने होइन नि त, यो हुन्छै हुँदैन भइरहेछ नि, तर यो रोकिनुपर्छ, यो शैतानको काम हो। किन शैतानले नै विभाजन ल्याउनु खोज्छ, हामीले त काहीँ समस्या किन पर्फेक्ट कोही पनि छैन, हामी सिक्दैछौँ। कोही कोहीको जीवनमा कहिलेकाहीँ मिस्टेक पनि हुन्छ, हामीले के गर्नुपर्छ त्यही मान्छेसँग बसेर त्यसको बारेमा प्रेममा कुरा गरेर प्रार्थना गरेर क्षमा गर्ने, उसले रियलाइज गर्छ सिद्धियो, अब तिमी यस्तो थियो फलानु त यो दिन यसो गरेका थियो मैले भनेर भन्नु परेन किन परमेश्वर साक्षी हुन्छ। तर जब उसले त्यो सुनेन मानेन भने त्यसको प्रोसेस छ त्यसलाई अगुवाहरूको बिचमा ल्याउने, त्यो पनि भएन भने के त्यो मण्डलीको बिचमा ल्याउने, त्यो प्रोसेस छ नि त्यसको बारेमा होइन, तपाईँले त्यसको बारेमा प्रष्ट देख्नुहुन्छ त्यही कुरा। त्यसैले कुनै पनि अगुवा एल्डरको बारेमा कसैले दोष लगाउँछ फलानले यसो गर भनेदेखि क्लियर यहाँ के भनेको छ भनेदेखि दुईवटा वा तिनवटा साक्षीले चाहिँ कसम खानु पर्यो त्यो देखा त्यो कुरा हो भनेर, नत्र भनेदेखि त्यो कुरा नसुन भन्ने कुरा यहाँनिर लेखेको छ। अनि अघि सुरुमै हामीले एउटा पढाएको थियौँ नि पदमा, कोही कोही चाहिँ गोप्य छन् कोही चाहिँ छर्लङ्ग देखिन्छ, तर गोप्य पनि एक दिन क्लियर हुन्छ, जसैले पाप गरेको छ त्यो एक दिन त क्लियर हुन्छ किन परमेश्वर हुनुहुन्छ नि त होइन। जब पाप मान्छेले गर्छ नि त्यहाँ पवित्र आत्मा काम पनि बन्द हुन्छ नि, त्यो कुरो त हरेक मान्छेले थाहा पाउनुपर्छ। तपाईँ र मेरो जीवनबाट परमेश्वरको सेवामा सही काम हुनलाई है खालि पद मात्रै ओकडेर अरूले देख्ने काम गरे, एउटा भित्री आत्मिक रूपमा परमेश्वरको राज्यमा हुने काम अर्को, त्यो चाहिँ आत्मामा नभयो भने पाप गरेको मान्छेले गरेको काममा परमेश्वरको आशिष हुँदैन, त्यसैले सिरियस कुरा हो। त्यसैले दोष लगाउने विषयमा पनि नियमहरू चाहिँ प्रष्ट यहाँनिर भनिएको छ, अनि त्यही कुराहरू चाहिँ व्यवस्था त्यो दुई वा तिनको गवाही हुनुपर्छ भने व्यवस्था 19:15, मत्ती 18:16, योहन्ना 8:17, पहिलो कोरन्थी 13:1 तपाईँले यी सबै कुराहरू पाउनुहुन्छ। मतलब अगुवाको विरुद्ध कसैको केही दोष छ भने, कसैले त्यस्तो दोष देख्छ भने त्यो दोष लगाउने मान्छे जो हुन्छ उस ऊ मात्रै होइन कि उसको साक्षी हुनु पऱ्यो, दुई या तिनजनाले चाहिँ यो हो भनेर कसम खानु पऱ्यो। यदि यस्तो दोष प्रमाणित भयो भने अनि तिमोथीलाई के सल्लाह दिएको छ पाउलले भनेदेखि त्यस्तो दोष प्रमाणित भएका व्यक्तिलाई चाहिँ सबैको सामु ल्याएर हप्काउने। तब यहाँनिर एउटा पोइन्ट के छ भने अर्को पक्षमा नि हेर्ने भनेको चाहिँ अब एकजना मान्छेले एकजना मान्छेको गल्ती देख्यो अथवा उसको विरुद्धमा गर्यो, उसले गएर बसेर छलफल गर्यो, उसले क्षमा माग्यो सिद्धियो, त्यो फेरि अगुवा त्यो फेरि माथि जानु परेन, यो चाहिँ जसले यो मान्दैन नि त्यसको कुरा हो नि यो होइन। त्यसैले बाइबलीय विधिमा हामी चल्नु पऱ्यो होइन, त्यसैले परमेश्वरको अनुशासनलाई चाहिँ ख्यालख्याल गर्नुहुन्न। मुख्य चाहिँ विषय यो हो, जब मान्छेको जीवनमा पाप आउँछ गलत बाटोमा हुन्छ त्यो के हुन्छ उसमा त परमेश्वरको दण्ड आउँछ नि त, अनुशासन आउँछ नि त। त्यही कारणले सबै मान्छेको अगाडि हप्काउँदाखेरि चाहिँ तिनीहरूमा होसियारीपना आउँछ र उनीहरू त्यस्तो पापमा पर्दैन अथवा पर्नुभन्दा पहिला। अब अमेरिकातिर के हुन्छ कसैले कसैलाई हत्या गर्यो भने त्यो मृत्युदण्डमा जान्छ प्राय, र पनि कहिलेकाहीँ भइरहेको छ, तर नेपाल अथवा अरू देशमा जस्तो घरिघरि चाहिँ हुँदैन किन यहाँ त अब कति 18 भन्छ अनि हुँदै गर्दा 12-11 त सिद्धिन्छ मान्छे मारेर मजाले होइन, अमेरिकामा त लगेर आफैलाई झुन्डाइदिन्छ। त्यस कारण यो कुरो चाहिँ बाइबलमा प्रष्ट पावलले तिमीलाई आज्ञा गरेको हामी देख्छौँ, परमेश्वरको डर मण्डलीमा कुनै पनि गलत कुरा भइरहेको छ भने यस प्रकारको कुराले चाहिँ आत्मिकी स्वास्थ्यलाई चाहिँ ठिक बनाउँदैन। त्यसैले स्वस्थ मण्डली स्वस्थ अगुवापन सबै हुनलाई चाहिँ के हुनु पऱ्यो, यी सबै कुरालाई सही प्रकारले डिल गर्नु पऱ्यो, पवित्रतालाई कायम राख्नु पऱ्यो। एकता कायम तब मात्रै हुन्छ जब आत्माको इच्छा अनुसार मान्छे जिउनु थाल्छ, जब मण्डलीमा वचन अनुसार यी विषयहरूमा मानिसहरू जिउन थाल्दछन्, मानिसहरू अनुशासित प्रकारले जिउँदछन् अनि उनीहरू सबै स्वस्थ हुन्छन्। तर जहाँनिर त्यो कुरा कमजोर हुन्छ व्यवस्था हुन्छ भित्रभित्रै, अनि यो नजानेको कारणले नै यो धेरै हुन्छ, एउटाले मेरो बारेमा यस्तो भन्यो भन्ने लाग्छ, अनि त्यसलाई डिल गर्ने परमेश्वरको वचन त थाहै छैन, अनि उसले पनि उसको विरुद्धमा अर्को काम सुरु गर्छ। मैले धेरै देखाएको छु, विशेष तपाईँ मुख्य मुख्य अगुवा हुनुहुन्छ भने चाहिँ प्रस्ताव गर्नुपर्छ, घुँडा टेक्नुपर्छ। कसैको बारेमा तपाईँलाई निर्णय गर्ने न्याय गर्ने अधिकार चाहिँ छैन, पहिला परमेश्वरमा जानु पर्यो, वचनमा जानु पर्यो। त्यसै तपाईँ र मलाई के छ, दुम्सीको काँडाले जस्तो घोचे पनि अँगालै मार्नु पर्यो क्या, मार्नु छ एकअर्कालाई होइन। तर दुम्सीको काँडै रहिरहन्छ भने चाहिँ अनि अलिकति अलग्ग जानुपर्छ होला होइन। त्यसै मण्डलीको विषयमा कति धेरै छ, 21 पदमा किन पावलले यी विषयमा कडा आज्ञा दिएका छन्, कारण तिमोथीले चाहिँ, अघि मैले त्यसको बारे भनिसकेँ, सायद तिमोथीले यो कुराहरू गर्न सकिराखेको थिएन, उनलाई मान्छेहरूले उसको बोली वचनलाई विश्वास गर्दैन थिए होइन। त्यसैले मण्डलीमा पनि मान्छेहरूलाई सिकाउनु पर्यो, कोही मान्छे भर्खरको छ भनेर उसको विश्वास नगर्ने होइन, ऊ परमेश्वरमा समर्पित छ, उसको बोलावट र वरदान परमेश्वरको सेवा शिक्षामा छ, चाहे जवान मान्छे भए पनि उसले दिएको शिक्षा मान्छेले सुन्नु पर्यो अनि पालन गर्नु पर्यो। अनि त्यो कुरो तिमोथीलाई अलिअलि उसले भोग्नु परेको थियो, त्यस कारणले मण्डलीमा चाहिँ निष्पक्ष प्रकारले सबै कुरा चाहिँ डिल गर्नुपर्छ। त्यस कारण यी कुराहरूमा चाहिँ निष्पक्षता हुनुपर्छ अनि मान्छेहरूलाई चेतावनी हुनुपर्छ भन्ने कुरा चाहिँ हामी देख्छौँ। अनि धर्मी र न्याय, अनि अघि तपाईँलाई मैले भनेको अरे यो मत्ती 25:31, मर्कुस 8:38, लुका 9:26, प्रकाश 14:10, यो पदहरू पनि यो विषयमा अलिकति हामी बुझ्न सक्छौँ। त्यसैले आजको कुरा म यहीँ राख्न चाहन्छु, मलाई जहाँसम्म लाग्छ ठ्याक्कै 1 घन्टा भयो, तपाईँको 8 बज्यो होइन।